साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जमा साँझ 6:30 बजेको आजको खबरबाट सहकर्मी दीपक जोशीसँगै सन्तोष राउतको नमस्कार। सुरुमा यस प्रसारणका प्रमुख खबरहरू। सेती अञ्चल अस्पतालमा औषधि आपूर्तिका लागि खुलेको रिटेन्डरको मूल्याङ्कन प्रक्रिया रोकियो, चिकित्सकमाथि हातपात गरेपछि महाकाली अञ्चल अस्पतालको सेवा ठप्प।
नेपाल राष्ट्र बैङ्क धनगढीका कर्मचारीहरूले दैनिक 2 घण्टा सेवा अवरुद्ध पारेपछि बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी र सेवाग्राही मर्कामा 12 बजेसम्म कुर्नु परेपछि अन्य बैङ्क तथा वित्तीय संस्थाहरूको सेवा पनि प्रभावित।
प्रवासी युवाहरूको सिप र पुँजीलाई सङ्कलन गर्ने निर्णय गर्दै अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको सम्मेलन सकियो, 6 महिनाभित्रै सुदूरपश्चिमका 9 जिल्लामा स्वास्थ्य शिविर गरिने।
र सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करणको घोषणा, विजेतालाई 25 र उपविजेताले 10 लाख पुरस्कार पाउने।
होइन, तपाईँ मलाई मोबाइल कहिले किनिदिनुहुन्छ भन्दा भन्दै थाकिसके।
किनिदिन्छु नि हो, किनिदिन्छु, किन हतार गर्छौ? बल्ल बल्ल त खोजेको ठाउँ भेटाएको छु।
अनि खोजे जस्तो ठाउँ भेटेपछि किन ढिला? जाम न जाम छिटो
जाउ हिँड। मैले खोजेको ठाउँ जय दुर्गे मोबाइल ग्यालेरीमा।
सबै प्रकारका ब्रान्डेड मोबाइलहरू, नोकिया, स्यामसङ, ओप्पो, जियोनी, लाभा, हुवाई र लेनोभो। बेस्ट प्राइस एन्ड ओन टाइम सर्भिस प्रोभाइड। सबै प्रकारका एसेसोरी सामानहरू पनि उपलब्ध छन्। यो दशैं र तिहारसम्म हरेक मोबाइलको खरिदमा आकर्षक गिफ्ट ह्याम्पर पनि। सम्पर्क जय दुर्गे मोबाइल ग्यालरी, धनगढी चौराहा, लक्ष्मी ब्याङ्कको अगाडि। प्रोप्राइटर दीपक अग्रवाल। 091-526-010 98-485-40931।
घरमा स्वाद भई एउटै स्वादको खाना पनि कति खानु? यो शनिबार अलि फरक स्वाद लिनुपर्छ है।
जापानिज स्वाद लिम न त।
जापानिज धनगढीमा सम्भव छ र?
अब सम्भव भइसक्यो, काठमाडौँको ब्रान्च फर्स्ट टाइम धनगढीमा।
ए हो र?
हो त, जापानिज फ्राइड चिकन, हलाल चिकन, लाइभ किचन, होम डेलिभरीको व्यवस्था, सँगसँगै सेल्फ सर्भिस पनि रहेको छ। फेरि हरेक बुधबार र शुक्रबार DSLR क्यामेराद्वारा फोटोसुट पनि गरिन्छ। ससेस र अन्य मटेरियलहरू सबै जापानबाट आउँछ। जापानिज फ्राइड चिकन, टोयो कारागे, बैयाबेहडी रुबस होटलको ठिक अगाडि। 98-18-68-69-65।
आजको खबर अब विस्तारमा। सेती अञ्चल अस्पतालमा औषधि आपूर्तिका लागि खुलेको रिटेन्डरको मूल्याङ्कन प्रक्रिया रोकिएको छ। रिटेन्डर खुलेपछि छानबिन सुरु गरेको 2 सदस्यीय छानबिन समितिले तत्काललाई खोलिएको टेन्डरको प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो। सेती अञ्चल अस्पतालमा औषधि आपूर्तिका लागि गरिएको रिटेन्डर गत असोज 18 गते खोलिएको थियो। नियम विपरीत निकालिएको टेन्डरको बारेमा दिनेश एफएमले समाचार प्रसारण गरेपछि टेन्डर संशोधन गरेको अस्पतालले तोकिएको मिति पुगेपछि टेन्डर खोले पनि छानबिन समितिले अर्को आदेश नाउन्जेल टेन्डरको प्रक्रिया अगाडि नबढाउन आदेश दिएको स्रोतले जनाएको छ। नियम विपरीत खोलिएको टेन्डरमा एकजना औषधि व्यवसायीलाई लक्षित गर्दै लेखा र स्टोरका कर्मचारीले मिलोमतोमा गरेको अवस्थामा समाचार प्रसारणपछि टेन्डर संशोधन भएको थियो। त्यसपछि भने 5 औषधि फर्महरूको मापदण्ड पुगेपछि टेन्डर हालेका थिए। छानबिन समितिले टेन्डरमा केही त्रुटि भेटिएकोले मूल्याङ्कन प्रक्रिया रोक्न निर्देशन दिएको स्रोतले जनाएको छ। यता गत असोज 10 गते स्वास्थ्य मन्त्रालयले सेती अञ्चल अस्पतालको औषधि रिटेन्डरको विषयमा छानबिन गर्नका लागि गठन गरिएको छानबिन समितिले आफ्ना प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पठाएको छ। सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत भरत भण्डारी र जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका लेखा अधिकृत नारायण मिश्र सम्मिलित छानबिन समितिले स्वास्थ्य मन्त्रालयको सुशासन अनुगमन शाखालाई प्रतिवेदन बुझाएका छन्। छानबिनका क्रममा यसअघिको टेन्डर सम्झौतामा वर्षभरि आपूर्ति गर्ने उल्लेख भएको र अर्कोतिर सङ्ख्या पनि तोकेकाले कैफियत देखिएको छानबिन समितिले ठहर गरेको स्रोतले जनाएको छ। अस्पतालको लेखा र स्टोर शाखाको मिलेमतोमा लाखौँ रकम अनियमितता गर्दै चाहेको फर्मलाई टेन्डर दिँदै आएकोमा यसपालि यसमा अवरोध भएको छ। स्रोतका अनुसार टेन्डर र कोसेस
कोटेसनमा मिलोमतो गरेर लेखा र स्टोर शाखाका कर्मचारीहरूले छोटो समयमै करोडौंको सम्पत्ति जोडेको आरोप पनि लाग्दै आएको छ।
महाकाली अञ्चल अस्पतालमा नवजात शिशुको मृत्युको विषयलाई लिएर आफन्तले चिकित्सकमाथि हातपात र अस्पतालमा तोडफोड गरेपछि अस्पतालको सेवा ठप्प भएको छ। अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरूले असुरक्षा भएको भन्दै महाकाली अञ्चल अस्पतालमा आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरेका छन्। भीमदत्त नगरपालिका वडा नम्बर 1 की 24 वर्षीय सरस्वती विष्टको शिशु जन्मे लगत्तै मृत्युपछि परिवार र आफन्तले आक्रोशित भएर चिकित्सकमाथि हातपात र अस्पतालमा समेत तोडफोड गरेको अस्पतालले जनाएको छ। चिकित्सकको लापरवाहीका कारणले बच्चाको मृत्यु भएको परिवारजनले आरोप लगाएका छन्। तर चिकित्सकले भने कुनै लापरवाही नभएको दावी गरेका छन्। बच्चाको टाउको बर्थिङ क्यानलमा पुगेर अड्किएको र त्यसपछि भ्याकुम दिएर निकालेको उपचारमा रहेका चिकित्सक डाक्टर सत्य कोइरालाले बताउनुभयो। उहाँले यस्तो अवस्थामा आमाले प्रेसर गर्नुपर्ने तर त्यो नभई आमालाई जोगाउनकै लागि पनि भ्याकुम लगाउनुपर्ने उहाँले बताउनुभयो। भ्याकुम लगाएर शिशु निकालेपछि चेक जाँचका क्रममा मृत्यु भएको थियो। तर आफन्तहरूले भने सुरुमा अस्पताल पुगाउँदा चिकित्सकले शिशु र महिलाको अवस्था सबै राम्रो छ भनेको तर पछि शिशुको मृत्यु भएको खबर गरेको सरस्वती विष्टकी सासू कमला विष्टले बताउनुभयो। बच्चाको मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सक डाक्टर सत्य कोइरालामाथि हातपातको प्रयास गरेका हुन्। चिकित्सकमाथि हातपातको प्रयास भएपछि रोक्ने क्रममा ड्युटीमा खटेका प्रहरी जवान प्रताप सिंह बोहरा घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। टाउकोमा 4 टाँका लागेको र उपचारका लागि खटिमा लगिएको छ। चिकित्सकहरूले सुरक्षाको प्रत्यावधि हुनुपर्ने माग गरेका छन्। प्रहरीले आक्रमण र तोडफोडमा संलग्न रहेको भन्दै 5 बिरामीका आफन्तलाई पक्राउ गरेको छ। प्रहरीले गङ्गा विष्ट, कलावती विष्ट, जितेन्द्र विष्ट, करण विष्ट र वीरेन्द्र अयरलाई पक्राउ गरेको हो। आकस्मिक बाहेकका अन्य सबै सेवाहरू अचानक बन्द भएपछि उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन्। महाकाली अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रोजन ताम्राकारले अस्पतालमा काम गर्ने वातावरण नभएसम्म आकस्मिक बाहेकका सेवा बन्द रहने बताउनुभयो।
नेपाल राष्ट्र बैङ्क धनगढीका कर्मचारीहरूले दैनिक 2 सेवा अवरुद्ध पारेपछि बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी र सेवाग्राही मर्कामा परेका छन्। राष्ट्र बैङ्कका कर्मचारीहरूले कर्मचारी नियमावली संशोधनको विरोध गर्दै आजबाट 10 मध्याह बजेसम्म सेवा अवरुद्ध पारेपछि आर्थिक कारोबारका लागि आउने विभिन्न निजी तथा सरकारी बैङ्क र वित्तीय संस्थाका कर्मचारीहरूका साथै भारतीय रूपैयाँ र नयाँ नोट साट्न आउने सेवाग्राहीहरू समस्यामा परेका हुन्। 12 कुर्नु परेपछि अन्य बैङ्क तथा वित्तीय संस्थाहरूको सेवा पनि प्रभावित हुन थालेको छ। तर कर्मचारीहरूले केन्द्रीय कार्यक्रम अनुसारका आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका छन्। सुनौ सहकर्मी सीताराम ओझाको रिपोर्ट।
नेपाल राष्ट्र बैङ्कले कर्मचारी विनियावली 2068 संशोधन गर्दै कर्मचारीको 30 कार्यकालको सीमा हटाउने निर्णय गरेपछि आन्दोलनमा गएका कर्मचारीहरूले दैनिक 2 सेवा ठप्प पार्दा अन्य बैङ्क र वित्तीय संस्था तथा सेवाग्राहीहरू समस्यामा परेका हुन्। अति आवश्यक कामका लागि भारतीय रूपियाँ साट्न आएका र नयाँ नोट लिन आएका सेवाग्राहीले सडकमा बसेर राष्ट्र बैङ्कको सेवा सुरु हुने बेलासम्म कुर्नु पर्ने अवस्था आएको छ। धनगढी गाउँका एकजना सेवाग्राही आमोस राणा
भारू साटीको लागि आएको थिएँ। म चाहिँ 11 आएको थिएँ अनि 1 कुरियो 12 काम सुरु भयो। समस्या त अब हुन्छ नै, अब त के गर्ने, अब कुर्नु पर्यो।
सेवाग्राहीले शास्ति बोकेर भए पनि सेवा लिइरहँदा सुरक्षा गार्ड सहित नेपाल राष्ट्र बैङ्क धनगढी पुग्ने बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी पनि कामकाज ठप्प भएपछि राष्ट्र बैङ्कमै समय बिताउन बाध्य भएका छन्। जसकारण अन्य बैङ्क तथा वित्तीय संस्थाको सेवा प्रवाहमा पनि ढिलाइ हुन थालेको छ। सिटिजन बैङ्कका कर्मचारी महेश जोशी र बैङ्क अफ काठमाडौँ अत्तरियाका कर्मचारी दिपेन्द्र आयर
काममा त अवरुद्ध भइहाल्यो नि। उतातिर हामीहरूको कस्टमर, यहाँको कस्टमर होइन, हाम्रो लागि त सबै कस्टमर हुन्छन्। उताको पनि वेट गरेर राखेका हुन्छ। हाम्रो अरू काम हुन्छ, पेन्डिङहरू, स्टाफहरू छुट्टीमा बसिया छ, त्यो हेर्नु पर्यो। समस्या
11 पुगे यहाँ 12 यहाँ बन्द छ भन्ने कुरा छ होइन। अब खै कति कुरिने हो, पालो कति नम्बरमा आएको छ होइन, कति कुरिने हो त्यही छ। अब समस्या त अब अलिअलि भइहाल्छ होइन। अब त्यो हाम्रो त्यो डेली रुटिन जस्तो नै हुन्छ, आउने जाने, अब त्यही अनुसारको हुन्छ। तर आज 1-2 बसी जाँदाखेरि अब 1-2 उता सर्भिस ढिलो हुने हो।
नेपाल राष्ट्र बैङ्क सञ्चालक समितिको बैठकले कर्मचारीको अनिवार्य अवकाशमा 30 सेवा अवधि हटाएर 58 उमेर हदबन्दी मात्र लागू हुने निर्णय गरेपछि कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन्। दशैं अघिदेखि नै दैनिक 1 सेवा अवरुद्ध पार्दै आएका कर्मचारीले अहिले आएर दैनिक 2 पुर्याएपछि सेवा प्रभावित भएको हो। कार्यकालको सीमा विवादलाई टुङ्ग्याउँदै राष्ट्र बैङ्कले कर्मचारी अवकाशको दोहोरो मापदण्ड हटाएपछि नेपाली कङ्ग्रेस निकटका कर्मचारी र एमाले निकटका कर्मचारीले आन्दोलन गरिरहेको भए पनि माओवादी केन्द्र निकटका कर्मचारी भने मौन बसेका छन्। माग सम्बोधन गराउनका लागि राष्ट्र बैङ्कमा असोज 26 दैनिक 2 सेवा ठप्प पारिनेछ। नेपाल वित्तीय संस्था कर्मचारी संघ, नेपाल राष्ट्र बैङ्क धनगढीका अध्यक्ष सुरज चौधरी।
आन्दोलन खास हाम्रो कर्मचारी सेवा अभिनयले संशोधनको विषय लिएर हो। कस्तो छ भने यो व्यवस्थापन पक्षले एकलौटी हिसाबले युनियनलाई चाहिँ व्यवस्था गर्दै यो संशोधन गर्ने भएकोले त्यही विषयमा चाहिँ हाम्रो आन्दोलन हो। यो आन्दोलन खास भदौ 25 नै सुरु भएको हो, तर कस्तो थियो भने असोज 20 चाहिँ हाम्रो खास 1 घन्टाको दबावमूलक कार्यक्रम थियो। कार्यालयको प्रमुखको च्याम्बरलाई घेराउ गर्ने कार्यक्रम थियो। असोज 20 केन्द्रीय समितिको निर्णय अनुसार असोज 22 हाम्रो 26 चाहिँ 2 घन्टा कार्यक्रम दबावमूलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम छ हाम्रो। त्यस पश्चात 27 छलफल कुरा हुन्छ। अहिलेसम्म 27 मात्रै सेड्युल आएको छ, त्यसपछि पनि सायद बढ्छ होला या अब केही सहमति हुन्छ कि।
केन्द्रीय बैङ्कको संरचनालाई संघीयता अनुसार परिमार्जन गर्दा पनि कर्मचारीको वृत्ति विकासमा असर पर्न नदिने योजना सहित 30 कार्यकालको सीमा हटाइएको राष्ट्र बैङ्कको दावी छ। तर कर्मचारी युनियन भने अझै 30 कार्यकाल हटाउन नहुने पक्षमा रहेका छन्। व्यवस्थापनले जबरजस्ती गरेपछि आन्दोलन सुरु गरेको कर्मचारीहरूले जनाएका छन्। दिनेश एफएमका लागि सीताराम ओझा, धनगढी।
तपाईँ सुदूरपश्चिमका आवाज दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन आजको खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
भारतबाट नेपाल पैसा पठाउँदा सुलभ सरल छ, ग्लोबल रेमिट गर्दा चाहे जति रकम झिकौ बाँकी ब्याङ्कमै जम्मा बचत हुन्छ धेरै, अब ग्लोबल रेमिट गर्दा।
भारतका युपिआई, आइडिबिआई, यस ब्याङ्क, वाइजमन रेमिट र अक्सिजन रेमिटका सम्पूर्ण शाखाहरूबाट ग्लोबल रेमिट र आइएमई रेमिट मार्फत नेपालमा पठाएको पैसा नेपालमा रहेका ग्लोबल आइएमई ब्याङ्कका सम्पूर्ण शाखाहरूबाट, बेस्ट रेमिटबाट तथा आइएमई रेमिटका 8,000 बढी शाखाहरूबाट सजिलै प्राप्त गर्न सकिन्छ।
सबैको मन मनमा ग्लोबल रेमिट,
ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
देशैभरि डिस होम छाइसक्यो, खुसीको माहौल डिस्कले ल्याइसक्यो, यो चाडामा पुरा हुन्छ चाहना मनको। हे धुमधामले चाड मनाऊ, खुसी अन गरौ, डिस होमको साथमा खुसी अन गरौ।
HD quality 24 ghanta grahak seva and after exclusive channel haru yukta dish home HD connection
feri ek patak 3000 ko chhut ma matra 2999 mai lagao dish home ko saath ma khushi on karo
what's up manao sambandh mitho daso dish home ko saath ma jumo sangai ramao dhoom dham le khushi on karo khushi on karo 3000 chhut ma khushi on karo
प्रवासी युवाहरूको सिप र पुँजीलाई संकलित गरी सुदूरपश्चिममा अल्पकालीन र दीर्घकालीन योजनामा परिचालन गर्ने निर्णय गर्दै अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको 2 सम्मेलन तथा अधिवेशन सकिएको छ। सम्मेलनले सुदूरपश्चिमको सर्वाङ्गीण विकासका लागि प्रवासी युवाहरूको सिप र पुँजीलाई संकलित गरी अल्पकालीन र दीर्घकालीन योजना बनाउने निर्णय गरेको छ। यसका लागि सरकारी निकाय, गैर सरकारी सङ्घ संस्था र स्थानीय तहहरूसँग सहकार्य गरिने बताइएको छ। यस्तै रोजगारीका लागि विदेश जाने युवाहरूलाई लक्षित गर्दै समाजले जनचेतना र बेरोजगार युवाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न सिपमूलक कार्यक्रम सञ्चालनका लागि पहल गर्ने पनि निर्णय गरेको छ। कला संस्कृतिमा धनी सुदूरपश्चिमको भाषा, कला संस्कृति संरक्षण र सम्वर्धनका साथै यस क्षेत्रको पर्याप्त पर्यटनमा जोड दिन आन्तरिक र बाह्य पर्यटक सुदूरपश्चिममा भित्र्याउन पहल गरिने पनि समाजले निर्णय गरेको समाजका सचिव रमेश भट्टराईले जानकारी दिनुभयो। नवनिर्वाचित कार्य समितिले आगामी 6 सुदूरपश्चिमका 9 जिल्लामा वृहत स्वास्थ्य शिविर सञ्चालन गर्ने र शैक्षिक विकासका लागि शैक्षिक कोष स्थापना गर्ने पनि निर्णय गरेको छ।
अब आइतबारको साप्ताहिक स्तम्भ सुन्दर पश्चिमको पालो।
सुन्दर सुन्दर सुदूरपश्चिम।
साप्ताहिक स्तम्भ सुन्दरपश्चिममा स्वागत छ, म दीपक जोशी। नेपालमा अहिले पनि रोजगारी पाइएन भन्दै विदेशी नै चलन व्याप्त छ। दैनिक हजारौं नेपालीहरू रोजगारीका लागि मातृभूमि छोडिरहेका छन्। तर पछिल्लो समय अब विदेशमा दुःख गरी कमाएको रकम स्वदेशमै लगानी गरेर आत्मनिर्भर हुनुका साथै रोजगारीका प्रशस्त सम्भावनाहरूको बाटो खोज्ने प्रयासहरूको पनि थालनी हुन थालेको छ। आजको सुन्दरपश्चिममा रोजगारीका सिलसिलामा विदेशिएका सुदूरपश्चिमेलीहरूले आफ्नै मातृभूमिमा लगानी गर्न देखाएको चाहनाप्रति केन्द्रित पारेका छौँ। रोजगारीका लागि विश्वका विभिन्न मुलुकमा पुगी कार्यरत रहेका सुदूरपश्चिमेलीहरूले राज्यले वातावरण बनाइदिए स्वदेशमै लगानी गर्ने इच्छा देखाएका हुन्। विदेशमा कार्यरत रहेका नेपालीहरू आफ्नो लगानीमा सुदूरपश्चिमका विभिन्न विकासका आयोजनामा लगानी गर्न निकै इच्छा देखाएका हुन्। तर त्यसका लागि लगानीको सुरक्षाको ग्यारेन्टी भइ नसकेको प्रति उनीहरू चिन्तित छन्। हाल अमेरिकामा रहनुभएका कञ्चनपुरका सर्वज्ञ वागले,
अवश्य पनि नयाँ नयाँ बिजनेसहरू यहाँ चल्न सक्छ, धेरै सम्भावनाहरू छ। अहिले त नयाँ नयाँ जेनेरेसनहरू छन्, उनीहरूले सबै कुरा देखिरहेको हुन्छन्। अहिले अनलाइनमा ट्विटरमा हरेक उसबाट देखिरहेको हुन्छन्, चल्न सक्छ। तर त्यो लगान फस्छ कि भन्ने कुरा हो। बिजनेस बाहिरबाट आएकोले के चाहिँ संयुक्त रूपमा गर्नलाई यहाँ कस्तो मान्छेहरू छन्, हामी मिलेर गर्न सक्छौँ सक्दैनौँ, हाम्रो लगान फस्ने हो कि भन्ने एउटा छ भने, त्यसै नै अहिले एनआरएनले नै संयुक्त लगानको कुरा लिएर आएको छ। हामीले पनि त्यही संयुक्त लगानको लिएर आएर सुदूरपश्चिममा हामीले खोल्न सक्छौँ पक्कै पनि।
विदेशमा रहेका सुदूरपश्चिमेलीहरू आफ्नो ऊर्जाशील समयमा कमाएर बचत भएको रकमको केही अंश नेपालमै कुनै प्रतिफल आउने ठाउँमा लगानी गर्न निकै उत्साहित भएका हुन्। जीवनको धेरै लामो वर्ष विदेशमा बिताउनु भएका बझाङका वीरेन्द्र खड्का र ज्ञान बहादुर बुम्ली अब मानसरोवर जाने पर्यटकलाई लक्षित गरेर बझाङमै होटल व्यवसाय गर्ने सोचमा हुनुहुन्छ।
अठोट गरेको छु, मैले सिकेको सिप म आफ्नै देशमा लगानी गर्छु, मेरो क्षेत्र बझाङ हो। मैले मानसरोवरबाट पनि नजिकले हेरेको छु, म नेपालगञ्ज बसेर गएको डेढ महिना मानसरोवर महिने मैले कमसेकम डेढ महिना त्यसको पुरै रिसर्च गरेर आइसकेको। अब सबैभन्दा छोटो दुरी बझाङ भन्छ, हाम्रो यहाँ राज्य सत्ता पनि त्यस्तै छ। अब हामीलाई यति विश्वास छ, देश संहितामा गइसकेका छ, हामीलाई आशा छ भोलि, किनकि अब एउटा स्थिर सरकार आउन सक्छ। धनगढदेखि बझाङ चैनपुर जाने बाटोमा मेरो मेन रोडमा मेरो आफ्नो सानो जग्गा छ। म आफ्नो होटल व्यवसायको क्षेत्र भएको हुँदाखेरि मेरो एउटा सानो प्लान के छ भन्दा, अहिलेदेखि सानो प्लान गर्ने, अब एउटा होटल व्यवसाय सबै प्लान गरेर आइसकेका छु।
10 वर्षदेखि होटल व्यवसाय गरिरहेको छु। होटल व्यवसाय जुन म त्यहाँ गरिरहेको छु त्यो यहाँ पनि सम्भव त छ। र अलिकति जुन राज्य सरकारले एउटा सिस्टमको विकास गरेर र सिस्टमेटिक तरिकाले लैजान सक्यो भने यहाँ पनि हामी त्यस्तै किसिमको व्यवसाय र रोजगारको अवस्था सिर्जना गर्न सक्छौँ भन्ने मलाई लाग्छ। बझाङमा अझ मानसरोवरको यात्रा सबैभन्दा छोटो र सहज छ। नाका खोलिदियो भने एउटा कुरो भयो, अर्को कुरो हामीले कुनै पनि व्यवसाय गर्दा सिस्टम राज्य सरकारले सिस्टमको विकास र त्यही किसिमको व्यवसायलाई चाहिँ सहज वातावरण गरिदियो भने उसले विदेशमा व्यवसाय गरेर राख्नुपर्ने अवस्था छैन, त्यो व्यवसाय हामी हाम्रै गाउँ ठाउँमा पनि गरेर अगाडि बढ्न सक्छौँ।
राजनीतिक उथलपुथल र सत्ताको खेलले गर्दा अहिले मुलुक चारैतिरबाट भाँसिँदैछ, विकासका काम अघि बढ्न सकेका छैनन्। युवा जनशक्तिले देश छाड्ने क्रम बढ्दैछ भने व्यापार व्यवसायमा लगानी गर्ने वातावरण बनिसकेको छैन। तर अहिले मुलुक संघीयताको अभ्यासमा गइरहेको र स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएकोले लगानी गर्ने वातावरण बन्नेमा पनि विदेशीका सुदूरपश्चिमेलीहरू आशावादी छन्। हाल युएईमा रहनुभएका लोकेन्द्र बहादुर बम,
यदि यहाँको स्थानीय गभर्मेन्टले भोलि ग्यारेन्टीका कुराहरू गर्छन् भने हामीले एक देशबाट त्यहाँ भएका केही साथीहरूले चाहिँ 20,000 हुन्छ कि 50,000 हुन्छ कि 1,00,000 हुन्छ, किन भन्दा हामीसँग ठुलो मास छ, ठुलो जमात छ, त्यो सिस्टमले करोडौँ रुपियाँहरू हामी पिपिएस सिस्टमद्वारा पब्लिक पार्टनरसिप सिस्टमद्वारा चाहिँ हामी ल्याउन सक्छौँ। तर यहाँको स्थानीय गभर्मेन्टले चाहिँ के गर्नु पर्यो, त्यो ठाउँ देखाउनु पर्यो। ल हामी हाइड्रो पावर खोल्छौँ, ल के छ सुदूरपश्चिम अन्तर्राष्ट्रिय समाजले केही गर्नेवाला छ यसमा भन्यो भने हामीले त्यो पिपिएस सिस्टम हामी लागू गर्न सक्छौँ।
स्थानीय तहमा जनप्रतिनिधि आएपछि विदेशीका सुदूरपश्चिमेलीहरूमा अब आफ्नै देशमा लगानीका आधारहरू खडा हुनेछन् र आफ्नै देशमा फर्कन पाइनेछ भन्ने आशा पलाएको छ। उनीहरू नेपालमै केही गरेर नेपाललाई कसरी विकसित देश बनाउन सकिएला भन्ने चिन्ता व्यक्त गर्दै लगानीको वातावरण बनाइदिन राज्यसँग आग्रह गरिरहेका छन्। अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका नवनिर्वाचित अध्यक्ष धनबहादुर बलायर,
गर्न सक्ने थुप्रै कार्यहरू छ, एउटा भिजन मात्रै भयो भने त्यो विश्वास मात्रै नदिलाउन सकेर मात्रै हामीहरू अहिलेसम्म पछाडि पढेका छौँ। र यो अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाजले यो विश्वास दिलाउनको लागि एउटा अहम भूमिका खेल्नेछ। पहिले हामीहरूको एउटा कार्य योजना बन्छ, कुन फिल्डमा हामीले लगानी गर्दा एउटा छोटोमा छिटो भन्दा पनि लामोमा दीर्घकालीन योजना हामीहरूले लगेर गयो भनेपछि, इन्भेस्टमेन्ट गर्यो भनेपछि त्यसको आउटकम पनि लिने सबैको सोच नै हुन्छ। र त्यो आउटकम हामीले कति समयमा के कसरी दिन सक्ने त्यसको लागि एउटा विश्वास दिलाएर एउटा दीर्घकालीन योजना हामीले तयार पार्नेछौँ र यसको छिट्टै हामीले भनेपछि घोषणा पनि गर्नेछौँ।
विदेशमा चिल्ला र सफा सडक, स्वास्थ्य र शिक्षामा सरकारको लगानी, भ्रष्टाचार मुक्त समाज, कल कारखाना र रोजगार देखेका नेपालीहरूको मनमा नेपालमा पनि छिट्टै त्यस्तो भइहाल्ने सम्भावना जीवित छ। त्यसका लागि स्थिर सरकार र विकासप्रतिको इच्छा शक्तिको खाँचो आवश्यक रहेको उनीहरू बताउँछन्। अहिले नेपालमा सबैभन्दा बढी राजनीति र भ्रष्टाचार विद्यालयमा हुने गरेको छ। विद्यालयको कोठा थप्न एक बोरा सिमेन्ट किन्नेदेखि विद्यालयमा चाहिने चक र डस्टर किन्ने पैसामा समेत भ्रष्टाचार हुने गरेको तितो यथार्थ हाम्रा सामु छ। त्यसैले देश बनाउन शिक्षा प्रणालीमा व्यापक सुधार गरी उत्पादनशील जनशक्ति निर्माणको खाँचो राज्यले महसुस गर्न ढिलो गरिसकेको बताउँदै असम घर भई हाल दक्षिण कोरियामा रहनुभएका डाक्टर तारामान कडायत,
पहाडै पहाड भएको देश हो, नेपालभन्दा पनि बढी त्यहाँ पहाड छ, त्यहाँको शिक्षा प्रणाली उत्पादनमूलक शिक्षा नीतिमा चाहिँ बढी फोकस छ, तर हाम्रो नेपालको चाहिँ श्रमिक उत्पादनमूलक शिक्षा प्रणाली छ।
हवस् त साप्ताहिक स्तम्भ सुन्दरपश्चिम आजलाई सकियो। अर्को साता नयाँ विषयवस्तु लिएर आउनेछौँ। दीपक जोशीलाई बिदा दिनुहोस्। नमस्कार।
आजको खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो।
सुजुकी पर्वोत्सव डबल मजा यसपालि सुजुकीले ल्याएको छ। पर्वको मजा दुई गुणा ज्यादा पाउनुहोस्। 6 लाखसम्मको क्यास डिस्काउन्ट, 2 वर्षको फ्री इन्सुरेन्स, 50,000सम्मको एक्सचेन्ज बोनस, रोड ट्याक्स र रजिस्ट्रेसन सित्तैमा, साथै स्क्रेच कार्ड मार्फत थप रु 1 लाखसम्म नगद छुट र 2016 मोडलको गाडीमा पाउनुहोस् स्पेसल डिल।
सिजी मोटोकर्प धनगढीका लागि सम्पर्क किसान ट्रेडिङ कन्सर्न धनगढी कैलाली 0915259092 520216 र 98017271।
हे दशैं तिहारको सेलिब्रेशन, वर्लपुलमा सबैको अट्र्याक्सन, उपहारै उपहारले घर हाउसफुल, सबैलाई मिल्ने छ ह्याप्पीनेस फुल।
यो उत्सवमा सबैलाई मिल्छ ह्याप्पीनेस हाउसफुल जब आउँछ घरमा वर्लपुल, किनकि हरेक सामानमा छ उपहार फुल। वर्लपुलका सामानहरूमा 10% वारेन्टी पाइन्छ अनि हरेक सामानमा पक्का उपहार ग्यारेन्टी पाइन्छ। शर्तहरू लागू हुनेछन्।
ब्रेकपछि समाचारमा स्वागत छ। अब बाँकी खबरहरू। नेपाली काङ्ग्रेसका युवा नेता क्षितिज भण्डारीले कैलालीमा प्रादेशिक र प्रतिनिधि सभाको निर्वाचनका लागि टुरिस्ट नेतालाई टिकट दिए अमान्य हुने बताउनु भएको छ। धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले दुवै निर्वाचनका लागि स्थानीय र जनताको मन जितेका नेताहरूले टिकट पाउनुपर्ने बताउनुभयो। कैलाली क्षेत्र नम्बर 5 प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउबाकी पत्नी आर्जु राणा देउबाको नाम टिकटका लागि सिफारिस गरिएको छ। तर युवा नेता भण्डारीले आयातित कुनै पनि नेतालाई कैलालीमा स्वीकार गर्न नसकिने बताउनुभयो।
काङ्ग्रेसका नेताहरूलाई भ्रष्टाचार नगर भनेर बोल्ने यी व्यक्तिहरूको समूहलाई बाइपास गरेर एकलोटी गोजीबाट नाम निकालेर दियो भने त्यसले अनुत्पादक परिणाम ल्याउन सक्छ। काङ्ग्रेसले हिजो पनि 4 क्षेत्र गुमाउनु परेको थियो। 6 क्षेत्रमा त्यति बेला धेरै राम्रो सङ्गठन भएको तपाईँ हामी अझै पनि जनताका बिचबाट उम्मेदवार नदिएर सबै उम्मेदवार चाहिँ अत्यन्तै बाहिरबाट आजभन्दा 40-50 वर्ष आउटडेटेड पोलिटिक्सका मान्छेहरू ल्याएर दिने हो भने यसलाई डम्पिङ साइट बनाउन खोजेको हो, अझ विशेष गरी क्षेत्र नम्बर 4 र 5 डम्पिङ साइट बनाउन खोजेको हो भने यसले नेपाली कङ्ग्रेसलाई अन्तर्गत भविष्यमा जनताको त्यो कठोर मत परिणाम स्वीकार गर्न बाध्य बनाउनेछ। त्यसै काङ्ग्रेसका नेताहरूलाई मेरो तर्फबाट यही चेतना भयो।
युवा नेता भण्डारीको नाम पनि प्रादेशिक र प्रतिनिधि सभाका लागि कैलाली 5 सिफारिस भएको छ। उहाँले कैलाली सहितका सबै जिल्लामा अब युवाहरूलाई प्राथमिकताका साथ टिकट दिएर निर्वाचन नलडाई पार्टीले क्षति बेहोर्ने बताउनुभयो। उहाँले प्रदेश नम्बर 7 राजधानी धनगढी हुनुपर्ने बताउनुभयो।
सर्वाधिक पुरस्कार राशिसहित धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करण घोषणा गरिएको छ। आयोजक धनगढी क्रिकेट एकाडेमी र सुदूरपश्चिमाञ्चल एकाडेमीले संयुक्त रूपमा आज राजधानीमा एक कार्यक्रमका बीच माघ 5 धनगढीमा सञ्चालन हुने गरी डिपिएल 2 घोषणा गरेको हो। गत वर्ष आयोजित डिपिएलको पहिलो संस्करणभन्दा यस वर्ष पुरस्कार राशि झण्डै दोब्बर बनाइएको छ। करिब 3 करोडको लागतमा आयोजना गर्न लागि प्रतियोगिताको विजेताले 25 लाख तथा उपविजेताले 10 लाख पाउने भएका छन्। पहिलो संस्करणको विजेताले 15 तथा उपविजेताले 7 लाख रुपैयाँ पाएका थिए। बढीमा 8 टोलीको सहभागिता रहने डिपिएलको विजेता उपविजेतासँगै तेस्रो र चौथो हुने टोलीले पनि पुरस्कार पाउने व्यवस्था गरिएको छ। तेस्रो हुने टोलीले नगद 3 लाख तथा चौथो हुने टोलीले 2 लाख पाउने आयोजक डिसिएका अध्यक्ष तथा एसपिएका निर्देशक सुभाष शाहीले बताउनुभयो। डिपिएलका प्रत्येक खेलका म्यान अफ दि म्याचले 10,000 तथा म्यान अफ दि सिरिजले टिभिएस अपाचे 180cc मोटरसाइकल पाउनेछ। प्रतियोगितामा देशका विभिन्न सहरका फ्रेन्चाइज टोलीहरूको सहभागिता हुनेछ। प्रतियोगिताको पहिलो सिजनमा सहभागिता जनाएका टोलीहरूलाई प्राथमिकता दिएर बढीमा 2 टोली थपिँदै प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। पहिलो सिजनमा काठमाडौँ गोल्डेन्स, विराटनगर किङ्स, रूपन्देही च्यालेन्जर, सिवाईसी अत्तरिया, कञ्चनपुर आइकोनिक तथा टिम चौराहा धनगढीले सहभागिता जनाएका थिए। यस सिजनमा सहभागिताका लागि विभिन्न सहरहरूले प्रस्ताव गरेको र टोलीको टुङ्गो केही दिनमा लाग्ने प्रतियोगिता निर्देशक शाहीले बताउनुभयो।
डिपिएल सिजन एकमा पहिलोपल्ट राष्ट्रिय खेलाडीहरूको बोलक बोल अक्सन गरेको आयोजकले यस सिजनमा पनि त्यसलाई निरन्तरता दिने भएको छ। गत सिजनमा कप्तानहरूले 1.5 लाख तथा अन्य खेलाडीले 1 लाख रुपियाँसम्म अक्सन मार्फत पारिश्रमिक पाएकोमा यसपटक भने रकममा खेलाडीको न्यूनतम मूल्य बढाइने बताइएको छ।
धनगढीपुर महानगरपालिकाको भेडा बाबामा जारी भेडा बाबाको फुटबल प्रतियोगितामा आज भएको खेलमा मंगल युवा क्लब र मदरल्यान्ड युवा क्लब विजयी भएका छन्। आज भएको पहिलो खेलमा मंगल युवा क्लबले उर्मी युवा क्लबलाई 5-1 हराएको छ। आज नै भएको दोस्रो खेलमा मदरल्यान्डले उर्मा युवा क्लबलाई 2-0 हराएको हो। आज भएको तेस्रो खेलमा रात परेपछि भोलि पुनः खेलाइने भएको छ। न्यू स्टार युवा क्लब र जनजागृति युवा क्लब बीचको खेल बराबरी भएपछि राति परेका कारण पुनः भोलि खेलाइने भएको हो। असोज 30 गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद 50,000 र उपविजेताले नगद 30,000 पुरस्कार दिइनेछ।
एकीकृत राप्रपा राष्ट्रवादीको 7 नम्बर प्रदेश स्तरीय भेला कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको छ। आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका बारेमा पार्टीका कार्यकर्ताहरूलाई प्रशिक्षण दिने उद्देश्यले भेलाको आयोजना गरिएको एकीकृत राप्रपाले जनाएको छ। भेलामा पार्टी गठन भइसकेपछि पार्टीले लिएको राष्ट्रिय एजेन्डा, अहिलेको समसामयिक राजनीतिक परिवेश लगायतका विषयमा पार्टीले आगामी दिन अघि बढाउने एजेन्डाका बारेमा समेत जानकारी दिन भेला आयोजना गरिएको एकीकृत राप्रपा कञ्चनपुरका सभापति तुलबहादुर थापाले जानकारी दिनुभयो।
एकीकृत राप्रपा राष्ट्रवादीका महामन्त्री श्यामराज थिमिल सिन्हाले अहिले भएको वाम एकता सकारात्मक भए पनि त्यसमा आशंका गर्ने धेरै ठाउँ रहेको बताउनु भएको छ। अगुवा कार्यकर्ता भेलाका लागि सुदूरपश्चिम आउनुभएका थिमिल सिन्हाले वाम एकतामा स्वार्थ लुकेको र यो सत्ताका लागि गरिएको गठबन्धन भएको आशंका गर्नुभएको हो। यसै विषयमा सहकर्मी सीताराम ओझाले एकीकृत राप्रपा राष्ट्रवादीका महामन्त्री श्यामराज थिमिल सिन्हासँग गरेको कुराकानी।
नेपाली राजनीतिमा वाम एकताले तरङ्ग ल्याएको बेला यसलाई तपाईँहरूले कुन रूपमा लिनुभएको छ?
जसरी अहिले वाम एकता भएको छ त्यो राम्रो सङ्केत हो। त्यो सङ्केत असाध्यै असलका पछाडि के छन् भन्ने पनि हामीले बुझ्नुपर्छ। अहिले त्यो वाम एकतामा 55 जना प्रधानमन्त्री भएको पार्टी वाम एकता भएको छ। नेपालको जुन खालको एउटा पोलिटिकल सिनारिटी देखिन्छ त्यो सिनारिटीले के बुझ्न सकिन्छ भने कतै यो भोलि प्रधानमन्त्री राष्ट्रपतिको बिचमा यही ट्रेनबाट उनीहरू बढ्न खोज्नु भयो भने त्यो एकता रहिरहन सक्दैन भन्ने मलाई एउटा लाग्दछ। पार्टी एकता हुनु, पार्टी एउटा विचारको पार्टी एउटै बन्नु नेपालको राष्ट्रिय राजनीतिमा असाध्यै राम्रो पक्ष भन्ने लाग्छ मलाई।
तर तपाईँहरू चाहिँ फुट्नु भयो नि त,
बुझाइ त्यस्तो भएको छ। हामी फुटेको होइन, हामीले एउटा अलग पार्टी गठन गरेका हौँ। त्यहाँ राप्रपाका मान्छे केही देखेर मान्छेले पार्टी फुट्यो जस्तो लाग्छ। देशको राष्ट्रिय राजनीति असाध्यै कमजोर अवस्थामा देखिएकोले एउटा नयाँ राजनीति दल हामीले ठान्यौँ, दर्ता भएको छ।
प्रदेश र प्रतिनिधि सभाको चुनाव पनि नजिकै आउँदैछ, एक्लै जाँदाखेरि समस्या पर्ला, त्यो सहकार्य गरेर अरूसँग मिलेर जाने सम्भावना के छ?
कुरा चलिराखेको छ, मिलेर जानु राम्रो। तर त्यो पनि म व्यक्तिगत कुरा, तुम्बे पार्टीको एजेन्डा होइन, निर्णय होइन। पदको लागि हटाइनु, पदमा पुग्नु, पदै प्राप्त गर्नु राजनीतिक उद्देश्य होइन। सभासद बन्नु, मन्त्री बन्नु मात्रै राजनीति होइन। अहिले हामीको बुझाइ नै के भयो, राजनीति भनेकै प्रधानमन्त्री बन्नु, राष्ट्रपति बन्नु, मन्त्री बन्नु, सभासद बन्नु, सभापति बन्नु, के बन्नु मात्रै देख्यो। तर राजनीति त्यो होइन। राजनीति भनेको राष्ट्रको नीतिमा कतै गडबड हुन्छ कि, राष्ट्रिय नीतिमा एउटा ट्र्याक भन्दा बाहिर जान्छ कि भनेर राजनीति गर्नु। बहु मान्छेलाई चेतना ल्याउनुहोस्, राजनीतिक भनेको सत्ताको लागि मात्रै होइन, विचारको लागि। यो मिलेर तालमेल गर्नु भने पनि मान्छेले राम्रो बुझाइ बुझ्दैनन् भन्ने मान्छे हो, किनभने हामी एउटा विचारमा जाने, एउटा सिद्धान्तमा जाने, आफ्नो एउटा आइडियोलोजी बोकेर जनतामा जाने, जनताको मत ल्याउनु, हामी किन हतार गर्ने? मिल्नु भनेको जित्नको लागि।
तर नि जस्तो तपाईँले भने जस्तै बाबुराम भट्टराईले पनि फरकै आर्थिक सिद्धान्तका कुरा उठाउनु भयो, विवेकशील साझाले पनि त्यो उठायो, रोजगारी कृषिका सिद्धान्त तपाईँहरूले उठाउनु भयो भने फरक रूपमा स्थापित हुन्छौँ भन्ने चाहिँ कसरी?
हटाइनु हुँदैन, यो त राजनीति भने रातारात गोली पड्काएर सिकार मारेर ल्याएर खाने चिज हो, जङ्गलमा जाने शिकार गर्ने, एउटा मेगा मार्ने ल्याउने बेलुका खाने चिज होइन। यो राजनीतिक भनेको त एउटा राष्ट्रको नीति बनाउने, एकै दिन बन्ने चिज होइन, एक वर्षमा पनि बन्ने चिज होइन। तपाईँको 20-50 वर्ष लाएर मान्छे संसारमा परिवर्तन भएको छ, त्यसले गर्दा केही बुझाउन सकिराखेका छैनौँ। आजको भोलि नै हामी सत्तामा जाने, आजको भोलि नै केही गर्छु भनेर जुन गफ हाँक्ने प्रवृत्तिहरू छ, त्यसको पछि लगाउने प्रवृत्ति छ, त्यसको अन्त्य हुनुपर्छ। त्यसले त्यही अहिले बाबामजीले हो भन्नुभएको थियो, वास्तव मैले पनि सुनेको हो, र साझा पार्टीले नि भनेको, उहाँहरू किन हटाइनु भएको छ? भोलि हामी पनि हटायो भने हामीलाई मान्छे
मान्छेले मान्दैनन्, हटाइनु हुँदैन। त्यसका विज्ञ, त्यसका एक्सपोर्ट, त्यस्ता मान्छेहरूलाई सहभागी गराउने, त्यसलाई सँगै लिएर जाने, छलफल गर्ने, वार्ता गर्ने, संवाद गर्ने, देश जनताको भावना बुझ्ने, हाम्रो भौगोलिकलाई हेर्ने, अवस्थालाई हेर्ने, आर्थिक नीतिलाई हेर्ने, हामी कसरी जान सक्छौँ? त्यस्तो हावामा यो दिने ऊ दिने लालु पापे कुराले चाहिँ यो देश चल्दैन। मिडिया मार्फतमा एउटा कुरा भनिरहेको छु, स्थानीय सरकार गठन भइसकेको छ, प्रदेशिकाको संसदको निर्वाचन हुँदैछ, सांसदको विधेयकको निर्वाचन हुँदैछ, प्रदेशको सरकार, प्रदेशको सभा, केन्द्रीय सभा, राष्ट्रिय सभा, यी सबै चिज नेपालको अर्थले कुनै हालतमा धान्न सक्दैन। एक दिन फेला हुन्छ, त्यतिखेर टाउका हात समात्नुपर्छ मान्छेले। तर मान्छेले अधिकार दिएको चिज भएको हुनाले मैले यसको विरोध त्यति गरेका छैन। यो धान्न सक्दैन, हामी त्यहाँ पुग्न सक्दैनौँ। र यसमा बसै भएन, मान्छेले एउटा चाहिँ नयाँ चिज गरेका छ, त्यसको मूल्याङ्कन पनि भएको छ, त्यसको भविष्य पनि हेरेका छैन। र यो तपाईँको मिडिया मार्फत रेकर्डमा राखिसक्नुभयो भने यसको कुरा 5 वर्षपछि प्रमाणित हुन्छ, यो भन्न पनि चाहन्छु म।
अब जाँदा जाँदै यस प्रसारणका प्रमुख खबरहरू पुनः एकपटक।
सेती अञ्चल अस्पतालमा औषधि आपूर्तिका लागि खुलेको रिटेन्डरको मूल्याङ्कन प्रक्रिया रोकियो, चिकित्सकमाथि हातपात गरेपछि महाकाली अञ्चल अस्पतालको सेवा ठप्प।
नेपाल राष्ट्र बैङ्क धनगढीका कर्मचारीहरूले दैनिक 2 घण्टा सेवा अवरुद्ध पारेपछि बैङ्क तथा वित्तीय संस्थाका कर्मचारी र सेवाग्राही मर्कामा 12 बजेसम्म कुर्नु परेपछि अन्य बैङ्क तथा वित्तीय संस्थाहरूको सेवा पनि प्रभावित।
प्रवासी युवाहरूको शिव र पुँजीलाई सङ्कलन गर्ने निर्णय गर्दै अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको सम्मेलन सकियो, 6 महिनाभित्रै सुदूरपश्चिमका 9 जिल्लामा स्वास्थ्य शिविर गरिने।
र सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग डिपिएलको दोस्रो संस्करणको घोषणा, विजेतालाई 25 र उपविजेतालाई 10 लाख पुरस्कार दिइने।
आजको खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
हवस् त, साँझ 6:30 बजेको आजको खबर सकियो। हाम्रो अर्को समाचार बुलेटिन राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सहकर्मी दीपक जोशीसँगै सन्तोष राउत पनि बिदा हुन्छु। नमस्कार, शुभ साँझ।